रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा फेरि एकपटक म नवराज लम्साल यहाँ सबैलाई हार्दिक स्वागत गर्दछु। नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेहरूको संख्या 2,34,231 पुगेको छ। हिजो मात्र 1,359 जना संक्रमणबाट मुक्त भइसकेका छन्। यसै गरी हिजै 899 जना संक्रमित पनि भएका छन्। यसलाई फेरि दोहोऱ्याएर भनौं, हिजो 899 जना कोरोना संक्रमित छन् थपिएका छन् र हिजै 1,359 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अब मृत्यु हुनेहरूको संख्याको कुरा गर्दा हिजै मात्र 15 जनाको संख्या थप भएको छ, 15 जनाको मृत्यु भएको छ र मृत्यु हुनेहरूको संख्या 1,699 पुगेको छ। तर यसरी यो प्रारम्भिक डाटालाई एकमुष्ट बनाएर हेर्दाखेरि नेपालमा कुल संक्रमितको संख्या 2,34,231 जना हो। तर उनीहरूको लागि बीमाको सन्दर्भ सधैँ उठिरहन्छ। बीमाको भुक्तानी दावीको सन्दर्भमा विभिन्न किसिमका समाचारहरू आइराख्छन् र गएको 24 गतेसम्मको डाटा अनुसार बीमा भुक्तानीको दावी गर्नेहरूको संख्याको पनि एउटा आँकडा छ र त्यसमा चाहिँ बीमा समितिले त्यो प्रस्तुत गरेको छ र आफूले क्रियाशीलताका साथ कामहरू गरिरहेको बताएको छ। जस्तो 24 गतेसम्मको डाटा अनुसार कागजपत्र पूरा भएका दावी संख्या 17,235 भनेको छ, भेरिफिकेशनका लागि स्वास्थ्य सेवा विभागमा पठाइएको 4,152 भनेको छ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भेरिफिकेशन भएर आएको संख्या 2,493 भनेको छ, दावी भुक्तानीको विवरण संख्या 8,145 भनेको छ र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी रहेको चाहिँ 9,090 भनेको छ र कागजात नपुगेर पुनः निर्जीवन बीमा कम्पनीहरूमा फिर्ता पठाएको संख्या 1,136 भनेको छ। यी सरजी सबै हेर्दा यी 40,000 हाराहारीका डाटा हुन् र बीमा उपलब्ध गराउनु पर्नेको संख्या चाहिँ 2,34,231 छ। यसबीचमा अब बीमा वितरणको प्रक्रिया कसरी अघि बढ्छ, सबैले बीमा पाउँछ कि पाउँदैन अथवा बीमा गर्नुका प्रतिको विश्वास के हुन सक्छ, यो एउटा संवाद र छलफलको महत्वपूर्ण विषय हुन सक्छ। यसै सन्दर्भमा रहेर आज हामी बीमा समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवी चापागाईज्यूसँग संवाद गर्छौं र बीमा समिति भनेको चाहिँ बीमा व्यवसायलाई व्यवस्थित गर्न, नियमित गर्न, विकसित गर्न र नियन्त्रण गर्न बीमा क्षेत्रको लागि एउटा नियामक संस्था हो अथवा निकाय हो, जसका अध्यक्ष चिरञ्जीव चापागाई जो नेपाल राष्ट्र बैंकमा झन्डै 30 वर्ष कार्यरत गरेर निर्देशकका रूपमा कार्य गरेर त्यहाँबाट बाहिरिनु भएपछि बीमा समितिको कार्यकारी अध्यक्ष हुनुभएको हो। काठमाडौँ बाहिर हुनुहुन्छ, टाढा हुनुहुन्छ, हामीलाई समय दिनुभएको छ, यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ चिरञ्जीव चापागाईज्यू, म उहाँलाई स्वागत गर्छु। हेलो,
हजुर
चापागाई सर, यहाँलाई हार्दिक स्वागत छ।
नमस्कार, धन्यवाद।
मैले अलि लामो डाटा प्रस्तुत गरे, अस्ति यहाँहरूले प्रस्तुत गर्नुभएको 24 गते त्यहाँको अवस्था कस्तो छ भन्ने कुरा पनि प्रस्तुत गरे। यो यी डाटाहरू सबै हेर्दाखेरि त बीमा दावी गर्नेहरूको संख्या निकै धेरै र बीमा नपाउनेहरूको संख्या पनि धेरै जस्तो देखिन्छ, अलि भयावहै जस्तो देखिन्छ होइन?
त्यो तथ्याङ्क अलिकति के छ भन्दाखेरि चाहिँ 24 गतेसम्मको ठिकै हो, तर भयावह अवस्था चाहिँ होइन। बिमा गरिसकेपछि सबैले चाहिँ बिमा दावी चाहिँ पाउनुहुन्छ, त्यसमा ढुक्कका साथ रहन म बिमित वर्गमा अनुरोध गर्न चाहन्छु। र चाहिँ कुरो के हो भन्दाखेरि अलिकति ढिलाइ चाहिँ विगतमा यो कार्तिक असोज र कार्तिकमा केही ढिलाइ भएको कारणले त्यसको लोड अहिले बिमा कम्पनीमा परेको हुँदा अहिले अलिकति तथ्याङ्क बिमितले समयमा नपाएको भन्ने तथ्याङ्क सही हो, तर हामीले फास्ट्र्याकबाट चाहिँ त्यो कार्यान्वयन गर्न निर्देशन दिइसकेका छौँ र कम्पनीहरूले पनि त्यो अनुसार काम गरेका छन्। मलाई लाग्छ अबको 10-15 दिनमा हामीले सबै फरफरा गरिसक्छौँ। यही मैले फेरि रेडियो नेपाल मार्फत आम बिमित वर्गमा अनुरोध गर्न चाहे।
जस्तो कोरोना बीमा मापदण्ड 2077 पनि लागू भएको छ, त्यो कतै त्यसमै जटिलता भएर त्यो कागजपत्र मिलाउन र प्रक्रिया पूरा गर्न अप्ठ्यारो भएर हो कि त्यो भुक्तानीमै कतै जालझेल छ?
होइन, छैन। त्यसमा के छ भन्दाखेरि चार धेरै डकुमेन्ट पनि छैनन् कोरोना बिमाको बारेमा, खालि चारवटा डकुमेन्ट चाहिने हो। एउटा बिमितको नागरिकताको प्रमाण पत्र, किन भन्दाखेरि चाहिँ 2-3 ठाउँबाट बिमा गरेको पनि हुन सक्छ, त्यसकारण त्यसलाई कन्ट्रोल गर्नको लागि चाहिँ बिमा भनेको एक ठाउँबाट मात्र पाउने हो, 2-3 ठाउँबाट एउटै केसमा बिमा पाउँदैन। एउटा नागरिकताको प्रमाणपत्र, अनि अर्को चाहिँ जो हस्पिटलमा हुनुहुन्छ उहाँहरूको चाहिँ हस्पिटलमा एडमिसन गरेको र डिस्चार्ज गरेको पेपर कागज, र जो होम आइसोलेसनमा हुनुहुन्छ त्यसको लागि स्थानीय सम्बन्धित स्थानीय तहले सिफारिस गरेको कागज, र चाहिँ पिसिआर टेस्ट पोजिटिभ देखिएको सकल प्रमाणपत्र, यति चारवटा चिज चाहिने हो। तर हाम्रो मापदण्डमा के छ भने संक्रमण भइसकेपछि 7 दिनभित्र जानकारी गराउनु पर्ने भन्ने छ। जानकारी गराउनु पर्ने भन्नेको 7 दिनभित्र जानकारी पुगेन भने हामीले पाउनौँ कि भन्ने बिमितहरूमा अलिकति दुविधा छ। त्यस्तो चाहिँ होइन, 7 दिनसम्ममा 7 दिनभित्र पठाइदिनु भयो भने हामी फास्ट ट्र्याकबाट दिन्छौँ भनेर 7 दिन भनेको हो। तर संक्रमण भइसकेपछि 7 दिन कटेर महिनौ दिन भए पनि नपाउने चाहिँ हुँदैन। बिमितको बुझाइ चाहिँ हाम्रोमा हामीले क्लियर गर्न नसकेको कारणले पनि केही समस्या चाहिँ सिर्जना भएको हो। तर अब यी सबै समस्याहरू चाहिँ बिस्तारै हट्दै जान्छ जस्तो लाग्छ।
जस्तो यो कोरोना बिमा मापदण्ड 2077 पनि कोरोना बिमा मापदण्ड अनुसार कोरोना बिमाको दायित्व बिमा समिति र नेपाल सरकारको समेत हुने भन्ने उल्लेख छ। सायद त्यही भएर होला सरकारले 7 दिनभित्र दिनु 3 दिनभित्र दिनु भनेर त्यो दिनै तोकेर निर्देशन जारी गरेको थियो नि। यसको अर्थ चाहिँ के हो?
यसको अर्थ कस्तो हो भन्दाखेरि चाहिँ सुरुमा केही बिमितले आशंका गर्नुभएको हो र अब सरकार अहिले चाहिँ यो जल्दो बल्दो विषय पनि भएको कोरोना महामारी, अनि अलिकति बिमितहरूले चाहिँ पाउँदैनौ कि भन्ने आशंका पनि, यी आशंका तिर्नको लागि नेपाल सरकारले निर्देशन दिएको हो। माननीय मन्त्रीज्यूसँग हामी छलफल गरेरै त्यो निर्देशन आएको हो, र त्यो मापदण्डमा पनि 7 दिनभित्र भन्ने छ, अलिकति छिटो गर भन्ने किसिमले निर्देशन आएको हो। छिटो चाहिँ त्यही अनुसार हामीले व्यवस्थापन पनि गरिसके, मैले अघि भनिसके।
हजुर, अघि अलिकति कुरा उठाइसक्नु भएको छ, त्यो कुरा अलिकति म प्रश्न पारौँ। जस्तै बिमाको सर्वमान्य सिद्धान्त अनुसार एउटै दावी चाहिँ विभिन्न कम्पनीहरूबाट छुट्टा छुट्टै किसिमले भुक्तानी नगर्ने भन्ने पनि छ होइन, त्यसमा चाहिँ त्यो कतै कतै दोहोरो भएकोले भेरिफिकेसन गर्न र दोहोरो भुक्तानी नियन्त्रण गर्न पनि समय लागेको भन्ने छ। कतै त्यो संक्रमितहरूले दोहोरो भुक्तानीको लागि दुई तिनवटा दावी गरेको त्यस्तो स्थिति पनि छ हो?
हजुर, एकदम राम्रो, सही र राम्रो प्रश्न सोध्नुभयो। मैले भन्न खोजेको पनि त्यही नै हो। विभिन्न कम्पनीबाट गरेर 2-3 ठाउँबाट गरिदिएको पनि हुनसक्छ। मैले मेरै उदाहरण दिन चाहन्छु। मेरो कोरोना बिमा चाहिँ मेरो अफिसले गराएको थियो र म एउटा सहकारीको मेम्बर पनि थिएँ, पछि सहकारीले पनि गरिदिएछ र मलाई चाहिँ ल सरको चाहिँ कोरोना बिमा गरिदिएको छौँ भनेर भनिदियो क्या। अनि मैले तपाईँहरूले नसोधिकन किन गर्नुभयो भने मेरै 2 ठाउँमा भएको छ भनेपछि धेरै बिमितको 2 ठाउँमा भएको हुनसक्छ, र बिमाको सर्वमान्य सिद्धान्त अनुसार 1 ठाउँबाट मात्र पाउने हो। त्यस्तो केसहरू पनि हामी कहाँ आएको छ। भेरिफिकेसन गर्दाखेरि हामीले करिब 26 त्यस्ता दोहोरो परेका केसहरू चाहिँ भएको कारणले त्यसलाई नो क्लेममा राखेका छन् बिमा कम्पनीहरूले, र साथसाथै कतिपय के छ भने चाहे निजीको होस् चाहे सरकारीको ल्याबहरूको चाहिँ रिपोर्ट जुन छ नि, हामीले हेर्दाखेरि विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा अलिकति फरक किसिमको, र चाहिँ केही चाहिँ शङ्कास्पद जस्तो भएको कारणले त्यो इडिसिडीमा भेरिफिकेसन पठाउने, किनभने त्यहाँ त सबै रेकर्ड छ नि मान्छेको चाहिँ बिमा भएको नभएको। जब मैले अघि भन्नुभयो नि 2,18,000 रेकर्ड छ, त्यो रेकर्डसँग भिडाउन पनि जुन 4,000 चान्सुन हामीले पठाएको छ बिमा कम्पनीहरूले इडिसिडीमा, त्यसमा पनि केही ढिलाइ भएको हो। र पछि उहाँहरूले पनि इडिसिडीमा पनि स्वास्थ्य मन्त्रालयबाट 4 डक्टर स्टाफहरूको चाहिँ लिस्टै छ, अनि बिमा समितिबाट हाम्रो टेक्निकल साथी सहित 2 भाइहरू हामीले पठाइराखेका छौँ, र उनीहरूले छिटो छिटो भेरिफिकेसन गरिरहेको छ। र यो शङ्कास्पद र डबल भुक्तानीको लागि आउने क्लेमहरूलाई नियन्त्रण गर्नको लागि पनि तपाईँले भने जस्तै केही टाइम चाहिँ लागेको हो।
हजुर, तपाईँले अस्ति एउटा वक्तव्य जारी गरेर सबैलाई आश्वस्त के पार्नु भएको छ भने बिमा दावी भुक्तानी प्रक्रिया सरल बनाउन बिमा समिति प्रतिबद्ध छ भन्नुभएको छ, यो तपाईँहरूलाई पनि चिन्ता त रहेछ नि होइन?
मलाई चिन्ता भयङ्कर चिन्ता छ नि। मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ यो धेरै बिमित वर्गहरू आत्तिएर अनि आलोचना र चाहिँ नेपाल सरकारले 2-2 निर्देशन दिनुपर्ने र हामी कार्यान्वयन गर्नुपर्ने, र साथसाथै म के अनुरोध गर्न चाहेँ भने हाम्रो बिमा समिति भनेको सबै बिमा कम्पनीको नियामक निकाय भएको कारणले निरीक्षण सुपरीक्षण गर्ने दायित्व पनि हामीसँग हो। हामीले टिम पनि पठाएको थियौँ र म आफै पनि अस्ति चाहिँ निरीक्षण गर्न गएँ। निरीक्षण गर्न जाँदाखेरि मैले 4 समस्या भेटाएको थिएँ, जुन चाहिँ यो फास्ट अथवा छिटो पेमेन्ट गर्न नसक्नेका 4 समस्या थिए।
जस्तै
यसैलाई समेटेर हामीले चाहिँ विज्ञप्ति पनि जारी गरेका छौँ। जस्तो 1 के भने हाम्रो नियमानुसार चाहिँ सबै डकुमेन्ट सम्बन्धित बिमा कम्पनी जुन बिमितले जुन बिमा कम्पनीमा बिमा गर्नुभएको हो ती 4 डकुमेन्ट सहितको निवेदन चाहिँ त्यही सम्बन्धित बिमा कम्पनीमा दिनुपर्ने, अनि सम्बन्धित बिमा कम्पनीले त्यो भेरिफाई गरेर रुजु गरेर चाहिँ शिखर इन्सुरेन्स जुन पुल म्यानेजर छ सिङ्गल विन्डो अन्तर्गत चाहिँ चिया पठाउनु पर्नेमा केही कम्पनीहरूले अलिकति फरक किसिमले डकुमेन्ट नपुगिकन पठाएकोहरू पाइन्, विशेष गरेर चाहिँ 1153 जुन तपाईँले भन्नुभयो हाम्रो ती कम्पनी शिखरले त्यही कम्पनीमा फिर्ता पठाएको पनि छ, र साथसाथै अर्को अझ ठुलो भोलुममा कहाँनिर छ भने जुन राष्ट्रिय बिमा कम्पनी नेपाल सरकार राष्ट्र सेवा कर्मचारी स्वास्थ्य कर्मी सुरक्षा कर्मी सबैको बिमा गरेको छ नि त्यसमा चाहिँ अलिक ढिलै क्लेम छ, करिब 7,000 पेन्सन चाहिँ उहाँहरूले डकुमेन्ट पुर्याउनु भएको छैन। र मैले अस्ति चाहिँ शुक्रबार निर्देशन दिएर तपाईँहरूले सोमबार बिहान म फेरि चाहिँ त्यो अफिसमा आउनेछु शिखर इन्सुरेन्समा, त्यति बेला त्यो 7,000 भेरिफाई गरेर फाइनल गर्नु भएन भने म कडा किसिमले चाहिँ कारवाही गर्छु भनेर निर्देशन दिएको छु, र उहाँहरू शुक्रबार शनिबार र आइतबार तिन दिनमा हामी सक्छौँ भन्नुभएको छ, भोलि बिहान 10 बजे त्यहाँ गएर त्यो हेर्छु। त्यस कारण दोस्रो समस्या के पाइयो भने अलिकति यो शङ्कास्पद र चाहिँ डबल क्लेमहरूलाई चाहिँ भेरिफिकेसन गरेर जुन इडिसीमा पठाइन्छ नि त्यसले पनि केही टाइम लाग्यो दोस्रो समस्या, र तेस्रो समस्या के थियो भन्दाखेरि हजुरको चाहिँ यो असोज र कार्तिकमा एकदम व्यापक कोरोनाको संक्रमण भएको र त्यो अवस्थामा चाहिँ हाम्रा बिमा कम्पनीमा कार्यरत कर्मचारीहरू पनि त्यसैमा परेका, हाम्रो बिमा समितिमा समेत कोरोना संक्रमण भएर हामीले 7 दिनसम्म हाम्रो कार्यालय पनि बन्द गरेका थियौँ। अब त्यो सबै पेन्डिङ कहाँ गयो भने मङ्सिरमा गएर थुप्रियो कि, एकैचोटि पेन्डिङ क्लियर गर्न त समय लाग्ने भयो, त्यस कारण यो 3-4 समस्याले ढिलाइ भएको हो, तर बिमा गरेकाले बिमा पाउनुहुन्छ भनेर हामीले त्यो विज्ञप्तिमा पनि स्पष्ट भनेका छौँ। त्यस कारण मैले फेरि रेडियो नेपाल मार्फत के भन्छु भने आम बिमितमा समय केही 10-15 दिन एक्स्ट्रा लागेको हो, त्यसलाई म क्षमा प्रार्थी छु र सम्पूर्ण बिमा क्षेत्र क्षमा प्रार्थी छ, र तर बिमा गरिसकेपछि उहाँहरूले चाहिँ भुक्तानी पाउनुहुन्छ, यसमा चाहिँ ढुक्क हुन म फेरि अनुरोध गर्न चाहे।
यही मौकामा म बजारमा उठेका हल्ला र अखबारहरूमा आएका शब्द नै प्रयोग गरेर छलफललाई अझ स्पष्ट पार्न चाहन्छु। बिमा समितिहरू अथवा बिमा कम्पनीहरू टाट उल्टिन लागे, यिनीहरूले यति धेरै संक्रमित हुन्छन् भन्ने कल्पनै गरेका थिएनन्, लाखौं भइसकेपछि यिनीहरूले पैसा दिन नसक्ने भए भाग्ने भए दिँदैनन् भन्ने खालको ठूलो र्युमर र त्रास पनि छ। अहिले तपाईँले भन्नुभएको कुराले धेरै मान्छे आश्वस्त भयो होलान्, त्यस्तो भन्नुपर्ने स्थिति चाहिँ कसरी भयो भन्ने?
होइन, हाम्रो अलिकति के छ भने हाम्रो बुझाइ र चाहिँ हामी अलि आत्तिने गर्छौँ, जस्तो मैले एउटा सञ्चार माध्यम अलि राम्रै खालको सञ्चार माध्यमबाट चाहिँ सरकारी कर्मचारीहरू र चाहिँ मलाई लाग्छ मैले धितोपत्र बोर्डको एक्जिक्युटिभ डिरेक्टर पनि हुनुहुन्थ्यो होला, उहाँहरूको चाहिँ प्रस्तुति हेर्दाखेरि पनि के देखेँ भने त्यसले गर्दाखेरि केही दुविधा सिर्जना भएको चाहिँ हो। अब यसको दायित्व भनेको के छ भने एक त पहिलो कम्पनी भनेका रजिस्टर्ड कम्पनी, उनीहरू 1 अर्ब पुँजीसहित आएका हुन्, अर्को हाम्रो 10 अर्ब भएको चाहिँ पुँजी भएको नेपाल पुनर्बिमा कम्पनी छ हामीसँग, र साथसाथै चाहिँ बिमा समिति जो रेगुलेटर हो, रेगुलेटरले चाहिँ जुन सेवा शुल्क बिमा कम्पनीहरूबाट कलेक्सन गर्छ त्यो पैसा हामीसँग 3-4 अर्ब छ, त्यो सरकारकै पैसा हो, र नेपाल सरकार अर्थ मन्त्रालयबाट हाम्रो दायित्व बाँडफाँड सम्बन्धी सहमति पत्र प्राप्त छ, पहिलो चाहिँ 1 अर्बसम्म सम्बन्धित बिमा कम्पनी अथवा प्रिमियम जुनबाट हुन्छ त्यसबाट खान्ने, दोस्रो 1 अर्ब पुनर्बिमा नेपाल पुनर्बिमा कम्पनीले बेहोर्ने, अनि बाँकी 50 करोड सम्बन्धित बिमा कम्पनीहरूको जुन महाविपत्ति कोष छ यस्तै महाविपत्ति पर्छ भनेर बिमा समितिले प्रत्येक वर्षको नाफाबाट 10% छुट्टाएर त्यो कोषमा राख्ने निर्देशन गर्छ, निर्देशन अनुसार पैसा छँदैछ त्यहाँ करिब 1 अर्ब छ हामीले त्यहाँबाट चाहिँ 50 करोड झिक्ने भन्ने छ, र फेरि 1 अर्ब बिमा समितिले आफ्नो फन्डबाट युज गर्ने, भनेपछि 3.5 अर्ब 35,000 त्यो पैसाले पुग्छ, र साथसाथै अब त्योभन्दा बढी भयो भने नेपाल सरकार छँदैछ नेपाल सरकारले 2-4 अर्ब खर्च गर्न नसक्ने भन्ने हुँदैन, सहमति भइसकेको छ, त्यस कारण चाहिँ बिमा कम्पनी भाग्छन्, बिमा कम्पनी टाट पल्टिने भए नतिरिकन छोड्छन्, यो चाहिँ यो गलत अफवाह चाहिँ जो जसले फैलाउनु भएको छ त्यो चाहिँ गलत छ। तपाईँ मार्फत नै मैले रेडियो नेपाल मार्फत नै चिर्न चाहन्छु, कुनै कम्पनी भाग्दैन, नेपाल सरकार पनि भाग्दैन, बिमा समिति पनि भाग्दैन, कोही भाग्ने भन्ने प्रश्नै आउँदैन, त्यस कारण ढुक्क हुन फेरि अनुरोध गर्न चाहे।
हजुर, भनेपछि निकै आश्वस्त हुने कुरा गर्नुभयो। हामी आज बिमा समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवी चापागाईजीसँग संवादमा छौँ र यो बिमाको सन्दर्भ जोडेर कुरा गरिरहेछौँ। अब यो कोरोना लक्षित बिमा र त्यो सन्दर्भभन्दा अलिकति अब बिमा समितिका कुरा गरौँ, यहाँको आफ्नो कुरा पनि अलिकति केही पक्कै जरुरी छ नै। जस्तो अब बिमा समितिलाई बिमा व्यवसायलाई व्यवस्थित गर्न, नियमित गर्न, विकसित गर्न र नियन्त्रित गर्न भनेर यसलाई नियामक निकायको रूपमा तोकिएको छ। यो कोरोनाको कुरा बिर्सने हो भने अरू समग्र बिमा क्षेत्रको यो तपाईँहरूको चारवटा जुन प्रिन्सिपल छ त्यो अनुसार चाहिँ समग्र हाम्रो बिमाको स्थिति चाहिँ कस्तो हो, बिमाको स्ट्याटस भनौँ न देशको कस्तो हो?
यो पनि एकदम सही समयमा सही प्रश्न, त्यसको लागि फेरि म धन्यवाद दिन चाहन्छु। र दुई चार वर्ष अगाडिसम्म नेपालमा बिमाको बारेमा धेरै मान्छेहरूलाई थाहा थिएन, जुन हाम्रो तथ्याङ्कले देखाउँछ। चार वर्ष अगाडि हामीसँग कुल जनसङ्ख्याको 7% मान्छेले मात्र बिमा गरेका थिए, त्यो वैदेशिक रोजगार समेत जोड्दाखेरि चाहिँ। र चार वर्षको अन्तरालमा हामीले बिमा समितिले बिमा क्षेत्रको विकास र विस्तारको लागि ठाउँ ठाउँमा चाहिँ विभिन्न इन्टरेक्सन गर्यो, स्थानीय तहसँग सहकार्य गर्दै अगाडि बढ्यो, जसको कारणले चार वर्षपछि हामी चाहिँ अहिले 27% नेपालीमा चाहिँ बिमाको दायरा पुगेको छ। यो चाहिँ एकदम राम्रो छ। त्यसै गरेर अर्को संसारमा हेर्ने अर्को तथ्याङ्क भनेको के हो भने कुल गारस्थ उत्पादनमा बिमाको योगदान कति छ भनेर क्यालकुलेसन गरिन्छ, त्यो पनि चार वर्ष अगाडि 1% हारारीमा भएकोमा अहिले 3.5% छ। अब यो भनेको के हो भने हाम्रा दुई छिमेकी राष्ट्र इन्डिया र चाइना, त्यहाँको हेर्ने हो भने हामी लगभग चाहिँ उहाँहरूको हारारीमा, इन्डियाको पनि पेन्ट्रेसन 3.5% छ, अलिकति दायरा चाहिँ उनीहरूको 35% छ भने चाइनाको 4.5% छ, दायरा पनि त्यही 35-40% छ। भनिसकेपछि अब हामी त्यो स्तरमा पुगिसकेका छौँ। बिमाको विकास र विस्तारमा चार वर्षको अवधिमा बिमा समितिले धेरै कार्यक्रम गरेको कारणले यो अवस्था आएको र चाहिँ त्यसै गरेर चाहिँ वैदेशिक रोजगारको जुन छ, वैदेशिक रोजगारमा जानुहुन्छ उहाँहरूलाई पनि अनिवार्य बिमा गर्नुपर्ने व्यवस्था गरेको छ। र साथसाथै हामीले कृषि बिमा जुन छ, नेपाल सरकारले कृषि बिमामा 75% अनुदान दिन्छ। मानिलिनुहोस् एउटा गाईको बिमा के अरे बिमा रकम चाहिँ 1,00,000 भयो भने त्यसमा पास हाम्रो नियमअनुसार चाहिँ 5,000 चाहिँ तपाईँको 5% सेवा शुल्क लाग्छ, के अरे बिमा प्रिमियम लाग्छ। 5,000 मध्ये 75% भनेको 37,750 रुपियाँ नेपाल सरकारले दिन्छ भने चाहिँ 1,250 कृषकहरूले चाहिँ बिमा गर्न सक्नुहुन्छ। हामीले कृषि बिमालाई व्यापक गर्नको लागि बिमा कम्पनीलाई भागै लगाइदिएका छौँ 77 जिल्लालाई चाहिँ, र ठाउँ ठाउँमा हामीले चाहिँ प्रचार प्रसार पनि गरेका छौँ। यसकारण चाहिँ आजको दिनमा आइपुग्दा आम नेपाली दाजुभाइ दिदीबहिनीहरूले के सोच्नु भएको छैन, बिमा गरेपछि पाइन्छ भन्ने ढुक्क हुनुभएको छ, राम्रो छ, अवस्था ठिकै अभाव गइराखेको छ। र अलिकति बिचमा यही कोरोना बिमाको कारणले केही बिमितहरूले होइन यो भाग्ने रहेछ कि भन्ने जुन आयो, यसमा चाहिँ मैले के अनुरोध गर्न चाहेँ भने जो पत्रकार साथी हुनुहुन्छ, जो मिडिया ग्रुप हुनुहुन्छ, अथवा जो चाहिँ विज्ञ वर्गहरू हुनुहुन्छ, त्यसकारण चाहिँ अब यो विश्वसनीयता बढाउने काम गर्ने हो, घटाउने काम चाहिँ कसैले पनि गर्न खोजेन। हामी छौँ भनिसकेपछि यो सरकार अनि नियामक कम्पनी भाग्ने भन्ने आउन्न। र अझै पनि हामीले अर्कोतर्फबाट हेर्ने भने हामी 27%मा पुग्यौँ भनेपछि अझै पनि हामी चाहिँ करिब 72% अथवा 73-75% नेपालीमा त बिमा पुग्न बाँकी नै छ नि। त्यसकारण हामीले गाउँ गाउँसम्म बिमा पुर्याउनुपर्छ, विकास र विस्तारको लागि अझ गर्न धेरै छ। मैले यो पनि तथ्याङ्क
यहाँले कृषि बिमाको
जानकारी गराउन चाहन्छु।
कृषि बिमाको कुरा गर्नुभयो, कृषकहरूलाई प्रेरित गर्ने कृषि बिमा गर्ने कुरा एउटा सुन्दर कुरा यो छ। जीवन बिमा, निर्जीवन बिमा, यी सबै सन्दर्भमा नेपालीहरूको चासो चाहिँ कता अलिक बढी अथवा कतातिर विश्वास बढी के रहेछ, तपाईँको अनुभवले के भन्छ?
अनि मेरो अनुभवले के भन्छ भने वास्तवमा चाहिँ बिमा भनेको जोखिम हस्तान्तरण हो। जीवन बिमामा के भइदियो भन्दाखेरि जोखिम हस्तान्तरण पनि हुने र पछि चाहिँ रिटर्न बोनसको रूपमा रिटर्न र यो टाइम अवधि पुगिसकेपछि बिमाको रकम पनि फिर्ता आउने भएको हुनाले नेपाली दाले धेरै बिमा गर्नुभयो। तर चाहिँ अलिकति निर्जीवन बिमा जुन छ, निर्जीवन बिमालाई हामीले व्यापकता प्रदान गर्न सकेनौँ। मान्छेको संस्कार अझै पनि के छ भने बाध्य भएर मात्र बिमा गर्ने क्या। तपाईँले ब्याङ्क वित्तीय संस्थाबाट कर्ज लिनुभएको छ भने कर्ज लिएर बनाएका बिल्डिङहरूको चाहिँ बिमा भएको छ। जो ब्याङ्क वित्तीय संस्थाबाट कर्ज लिनुभएको छैन भने उहाँहरूले बिमा गर्नुभएको छैन। हामीले भूकम्पमा चाहिँ 13.5 अर्ब पैसा चाहिँ बिमा क्षेत्रले चाहिँ तिर्यो। त्यसकारण चाहिँ मैले के भन्छु भन्दाखेरि चाहिँ यो निर्जीवन बिमालाई अझै व्यापकता र विश्वसनीयता प्रदान गर्न बाँकी छ। जीवन बिमा गति लियो, निर्जीवन बिमामा अलिकति गति चाहिँ कम भइसकेको छ। र रह्यो अब कृषि बिमा जुन छ, कृषि बिमामा नेपाल सरकारले अनुदान दिन्छ, त्यसलाई हामीले व्यापक प्रचार प्रसार नै गरेका छौँ। साथसाथै स्थानीय तहहरूले पनि त्यसमा बढी आकर्षण देखेका छन्। त्यस कारण चाहिँ कृषि बिमा पनि अलिकति अगाडि बढेको छ। तर कृषिमा पनि कस्तो देखिन्छ भने तथ्याङ्क चाहिँ यो पशुपालनको चाहिँ बिमा हुने, तर बाली बिमा गर्ने अहिले पनि प्रचलन छैन, त्यस कारण हामी बाली र पशुपालन दुइटैलाई अलिक व्यापकता प्रदान गर्नुपर्छ। समस्या अलिकति निर्जीवन बिमामा हो, जीवन बिमाले गति लिइसकेको छ, त्यस कारण चाहिँ अब यो समग्रमा हेर्दाखेरि अझै पनि हामीले विकास र विस्तारलाई गर्न चाहिँ धेरै नै बाँकी छ।
अब म अन्त अन्तमा छु, मसँग अलिकति मात्रै समय बाँकी छ, चिरञ्जीवी सर अलिकति यहाँको व्यक्तिगत कुरा गरौँ। जस्तो यहाँ त राष्ट्र ब्याङ्कमा निर्देशकमा रहेर झन्डै 28-30 वर्ष काम गरेर त्यसपछि बिमा समितिमा आउनुभयो, त्यहाँ कार्यकारी अध्यक्ष हुनुहुन्छ, तपाईँ कार्यकाल पनि सकिने बेला भयो, अनि फर्केर हेर्दा आफूले चाहिँ के गरेँ जस्तो लाग्छ?
मैले चाहिँ मैले अघि जुन तथ्याङ्क प्रस्तुत गरेँ, 4 वर्ष अगाडिको र 4 वर्ष पछाडिको, म मेरो काममा सन्तुष्ट छु र चाहिँ गति चाहिँ पक्रिराखेको छ। तर मलाई असन्तुष्ट अथवा अलिकति चाहिँ चिन्ता कहाँनिर लाग्यो र हामीले अलिकति मिस्टेक कहाँनिर गऱ्यौँ भने, जुन कोरोना बिमा हामीले जुन उद्देश्यको साथ ल्याएका थियौँ यही कोरोना बिमामा म केन्द्रित हुन चाहेँ। पहिला बिमा कम्पनीहरू हामी कहाँ आउनुभयो र ल यो बिमा हामीले यस्तो प्रडक्ट ल्याउँछौँ, हामीले बिमा पुल खडा गर्छौँ नेपाल रि र हामी मिलेर यो कार्यक्रम गर्छौँ भन्नुभयो, अनि मैले यसको पुनर्निर्माण त हुँदैन, तपाईँहरूले कसरी म्यानेज गर्नुहुन्छ भनिसकेपछि उहाँहरूले चाहिँ 1 अर्बको फन्ड क्रिएट गर्छौँ र यो लघु बिमा अन्तर्गत चाहिँ गाउँ गाउँसम्म जान्छौँ भन्नुभयो। ल ठिक छ, त्यसो हो भनेदेखि त यो त राम्रो कुरो होइन, लघु बिमा भनेर जुम्ला हुम्ला मुगुतिर दैलेखतिर त्यति बेला जो बिमितलाई चाहिँ कोरोना लगाइरहेको थियो नि त्यसलाई टार्गेट गरेर जानुहोस् भनेर चाहिँ हामीले त्यो पास गऱ्यौँ। तर के भइदियो भन्दा बिचमा चाहिँ त्यो चाहिँ काठमाडौँको वरिपरि र कर्पोरेट हाउसहरू कर्मचारीहरू अनि त्यसपछि उद्योग प्रतिष्ठानहरू त्यहाँ मात्र घुमे क्या, त्यो पछि फेरि नेपाल सरकारको बजेटमा पनि त्यो कार्यक्रम आयो, राष्ट्र सेवा कर्मचारी स्वास्थ्य कर्मी सुरक्षा कर्मी, अनि फेरि त्यही मात्र घुमे क्या, त्यो चाहिँ सम्बन्धित अथवा टार्गेट ग्रुप जो थियो विपन्न वर्ग त्यहाँ चाहिँ जान पाएन। आजको दिनमा नि बिमा क्षेत्रले यत्रो चाहिँ माइनस घाटा त नभनौ, उहाँहरूले बनाएको जुन फन्ड छ 1 अर्ब 2 अर्ब त एक्स्ट्रा बिमा क्षेत्रले तिर्यो नि त, तर त्यो तिरे पनि कहाँ गयो भने टार्गेट ग्रुपमा जान सकेन। र फेरि घुमी फेरि मैले भन्छु नि, ब्याङ्क वित्तीय संस्थापनका करोडौँ करोड तलब वर्षभरिमा करोडौँ तलब बुझ्ने सिओ साहबहरूलाई पनि त्यो 1 लाख रुपियाँ त्यहीँ घुम्यो क्या, त्यो तिर्नु उहाँहरूलाई आवश्यकता थिएन। त्यस कारण हामीले चाहिँ लन्च गरेको प्रोग्राम अति राम्रो थियो, तर त्यसलाई हामीले सम्बन्धित ठाउँमा पुर्याउन सक्यौँ, यो मात्र मलाई चित्त दुखाएको विषय हो। अरू चाहिँ मेरो कार्यकालमा जुन विकास र विस्तार भएको छ, हामीले चाहिँ सुशासन कायम गर्न धेरै निर्देशिकाहरू जारी गरेका छौँ, अनसाइड निरीक्षण प्रणाली छँदै थिएन, स्थलगत निरीक्षण भन्ने हामीले कार्यान्वयन गरेका छौँ, र निकट भविष्य हामी जोखिममा आधारित पुँजी र जोखिममा आधारित निरीक्षण जुन चाहिँ अन्तर्राष्ट्रिय स्तरको छ त्यो अनुसार हामी बिमा क्षेत्रको संस्थागत सुशासन कायम गर्न अगाडि बढ्ने किसिमले सबै प्रक्रिया पुर्याएको राखेका छौँ। खालि अहिले यो कोरोनाको कारणले अनसाइड निरीक्षणलाई हामीले एप्लाई गर्न सकेका छैनौँ, अब चाहिँ कोरोना कम भइसकेपछि हामी उसबाट त्यो पनि सुरु गर्छौँ। त्यस कारण चाहिँ मैले मेरो कार्यकाल जुन छ कार्यकालमा गरेको कामप्रति म चाहिँ पूर्णत सन्तुष्ट छु, तर खालि यही एउटा चाहिँ कोरोना बिमामा अलिकति चाहिँ हामीले त्यसलाई इम्प्लिमेन्टेसनमा लाँदाखेरि केही मिस्टेक भयो, त्यसले पनि शिक्षा सिकाउँछ र आगामी दिनमा हामी त्यही अनुसार अगाडि बढ्नुपर्छ। मैले यो समीक्षा गरेँ, मैले भन्दा पनि के हो भने तथ्याङ्कहरू देख्छ विज्ञहरूले, पत्रकार साथीहरूले, तपाईँहरूले, अरूले समीक्षा गर्ने विषय हो, मैले आफैले यो गरेँ भनेर त भन्नुभन्दा अरू क्षेत्रबाट समीक्षा भइदिएमा अझै हाम्रो चाहिँ कहाँ सुधार गर्न थियो त्यसलाई हामी पहिचान गर्न सक्छौँ भन्ने अनुरोध गर्न चाहेँ।
आजको छलफलको मूल उद्देश्य चाहिँ जसले बिमा गर्नुभएको छ त्यसले त्यो त्यो व्यक्ति ती व्यक्ति समुदायले चाहिँ पैसा पाउँदिन कि भन्ने चिन्तालाई निराकरण गरौं र त्यसलाई प्रष्ट पारौं भन्ने पनि थियो। त्यो हिसाबले आज हाम्रो संवादले धेरै कुरा प्रष्ट पनि पार्यो र यहाँले जुन डाटा प्रस्तुत गर्नुभयो, यति पैसा बिमा कम्पनीसँग छ, यति बिमा समितिसँग सरकारले यसरी दायित्व लिन्छ भनेर सबै कुरा भन्नुभयो, सायद हामीले जुन उद्देश्यले संवाद गर्न खोजेका थियौं त्यो उद्देश्य पनि पूरा भयो जस्तो लाग्छ। जस्तो व्यवस्थित गर्ने, नियमित गर्ने, विकसित गर्ने, नियन्त्रित गर्ने कुरा बिमाको क्षेत्रको चाहिँ नियामक संस्थाको रूपमा बिमा समितिका कार्यकारी अध्यक्षका तर्फबाट प्रश्न राख्नु हो। यिनै कुरालाई संक्षेपमा अत्यन्त छोटोमा फेरि एकपटक भनिदिनुहोस् न, तपाईँहरूले पैसा पाउनुहुन्छ तर तपाईँले यो प्रक्रिया चाहिँ पूरा गर्नुहोस् भन्ने कुरा संक्षेपमा एकचोटि दोहोऱ्याएर छुट्याउन।
मैले जति पनि 17 लाख सान्सन बिमा गर्नुभएको छ नेपाली यो कोरोना बिमा, त्यसमा चाहिँ आज मार्फत मैले के भन्छु भने तपाईँले 2 ठाउँबाट क्लेम गर्नुभएको छ भने नगरिदिनुहोस्, 1 ठाउँबाट मात्र क्लेम गर्नुहोस्, जसले गर्दाखेरि अरू बिमितलाई भेरिफिकेसन गर्नलाई हामीलाई समय लागेको छ एउटा। दोस्रो चाहिँ बिमितलाई चाहिँ 4 वटा डकुमेन्ट मैले अघि भने जुन नागरिकताको प्रमाणपत्र, सकल पिसिआर टेस्ट, स्थानीय तहको सिफारिस जो होम आइसोलेसनमा हुनुहुन्छ, जो हस्पिटलमा हुनुहुन्छ उहाँ हस्पिटलको एडमिसन र डिस्चार्ज कार्ड चाहिँ दिइदिनुहोस्। र सम्बन्धित बिमा कम्पनीलाई त हामीले निर्देशन नै गरेका छौँ कि वान विन्डो अन्तर्गत पेमेन्ट गर्ने भएको कारणले सम्बन्धित बिमा कम्पनीले डकुमेन्ट पुऱ्याएर मात्र शिखर इन्सुरेन्समा पठाउनुहोस्, अन्यथा हामी बिमा ऐनअनुसार कारवाही गर्छौँ भनेका छौँ। पर्सिदेखि जुन रिटर्न भएका फाइलहरू छन् फेरि रिटर्न भयो भने त्यो कम्पनीलाई कारवाही गर्छौँ। र चाहिँ बिमित वर्गलाई म के भन्छु भन्दाखेरि एउटा अनुरोध के गर्छु भने हाम्रो असोज र कार्तिक जुन महिनामा व्यापक संक्रमण भएको र त्यसको फाइल पेन्डिङ जुन फाइल छन् तिनलाई चाहिँ भेरिफाई गरेर सबै क्लियर गर्नको लागि 5-7 दिन एक्स्ट्रा समय लाग्ने हो। तर त्यो ब्लक जम्मै हामीले क्लियर गरिसकेपछि अनि नियमित रूपमा फर्किँदाखेरि 3 दिनभित्र 7 दिनभित्र पाउनुहुन्छ। तर 5-7 दिन धैर्य मात्र गर्नु हो, गरिदिनु हुन अनुरोध गर्छु। र नपाउने भन्ने प्रश्नै हुँदैन, त्यस कारण ढुक्क हुन म अनुरोध गर्न चाहे, यही नै हो
मैले चिरञ्जीवी चापागाईज्यू यहाँलाई धेरै धेरै धन्यवाद। काठमाडौँ उपत्यका बाहिर हुनुहुन्थ्यो, सम्पर्क गर्न पायौँ, यति विशेष स्पष्ट पार्न पायौँ, यहाँलाई धेरै धेरै धन्यवाद।
हस् नवराजी, यहाँलाई पनि धेरै धेरै धन्यवाद, रेडियो नेपाललाई पनि धेरै धेरै धन्यवाद।
हस् धन्यवाद। बिमा समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवी चापागाईज्यूसँग हामीले संवाद गर्यौं। यो संवादसँगै आजको अन्तर संवाद यहीँ सकिन्छ। सुन्दै गर्नुहोस् रेडियो नेपाल, र पराग पोखरेल र नवराज लम्सालाई विदा दिनुहोस्। नमस्कार।